आज हाम्रो विषयमा जाँदै गर्दाखेरि तपाईँहरूलाई अलिकति म सम्झाउँछु। योभन्दा पहिला मैले चारवटा जति वचन सायद मैले प्रभुको दोस्रो आगमन सम्बन्धी विभिन्न डिटेलमा तपाईँलाई भन्ने प्रयास गरेको थिएँ। अनि वास्तवमा त्यसको उद्देश्य भनेको चाहिँ परमेश्वरको वचनमा सम्पूर्ण कुराहरू दिएको छ, जुन कुरा कचोटि हामीलाई थाहा पनि हुँदैन। त्यो दिन जुन दिन अन्तिम दिन प्रभुको दिन भनिन्छ, उहाँ घोडा चढेर सर्वशक्तिमान महिमामा आउनुहुन्छ। त्यो चाहिँ उहाँको तेस्रो आगमन भन्दा पनि हुन्छ, अथवा अन्तिम चोटि उहाँ आउनुहुने। उहाँको दोस्रो आगमन हुँदाखेरि चाहिँ उहाँ बादलमा आउनुहुन्छ र विश्वासी जनहरू अथवा मण्डलीका व्यक्ति जो मुक्ति पाएका छन् उनीहरू सम्पूर्ण उठाइ लैजान्छन् र बादलमा भेटिन्छन्। त्यो कुरो हामीलाई थाहा छ। त्यसपछि उहाँ घोडा चढेर आउँदै हुनुहुन्छ। त्यसपछि उहाँका पछि धेरै सन्तहरू पनि सेतो घोडा चढेर आउँछन्। अनि बाइबलमा हामीले बुझ्छौँ ती सेतो घोडा चढ्नेहरू चाहिँ परमेश्वरमा विश्वास गरेका विश्वासी जनहरू नै हुन्। त्यही कारणले यो सबै कुराले हामीलाई एउटा कुरामा सचेत बनाउनु पर्छ कि हामी त्यो सेतो घोडा चढेर उहाँसँगै पछ्याउने अवस्थामा पुगेका छौँ। परमेश्वरले हामीलाई कुन उद्देश्यले छान्नुभयो त्यसमा हामी छौँ। अनि बाइबलले भनेको जस्तै साँच्ची नै परमेश्वरको सम्बन्धमा नयाँ जीवनमा हामी छौँ। यो एकदमै हरेक व्यक्तिले आफैले आफैलाई सोध्ने प्रश्न हो। तपाईँलाई मैले आज केही कुरा भनेर तपाईँलाई बेखुसी बनाउने कुरा होइन। परमेश्वरको वचनले हामीलाई जाँच्दछ। यदि हामीमा सही कुरा भइराखेको छैन भने वचनको ऐनामा हामी देख्दछौँ। त्यसकारणले आजको विषयमा जाँदै गर्दाखेरि यही कुरा तपाईँलाई म सम्झना दिलाउन चाहन्छु। अनि सर्वप्रथम आज परमेश्वरको वचनको उद्देश्य भनेर परमेश्वरको बोलावटको उद्देश्य, माफ गर्नुहोस्, भनेर मैले तपाईँको बिचमा सुरु गर्छु। अनि अझै पनि सायद अर्कोचोटि मैले परमेश्वरले मलाई के देखाउनुहुन्छ म विचार गर्दैछु। र आज म तपाईँको बिचमा एउटा वचन ल्याएको सुरु गरेको छु। अनि यो चाहिँ परमेश्वरको बोलावटको उद्देश्य चाहिँ एकता भनेर भनेको छु। वास्तवमा एकता मात्रै होइन, तपाईँलाई बाइबलको खण्डबाट म पढ्न चाहन्छु। अनि त्यो बाइबलको खण्ड मैले यहाँनिर राखेको छैन जस्तो छ, र म हेर्छु यहाँनिर। यो चाहिँ एकताको बारेमा, एकता हुने कुराको बारेमा हामीलाई एफिसीको मण्डलीलाई दिएको यो वचन हामीले यहाँ पढ्दछौँ। अनि कसरी एफिसीको मण्डलीमा यो समस्या थियो, त्यसकारणले तपाईँलाई यहाँ एफिसीको मण्डलीको कुरा एफिसी 4:1-3 तपाईँलाई म पढ्न चाहन्छु। पावलले एफिसीको मण्डलीलाई लेखिराखेको यो पत्र। अनि हामीले यी दिनहरूमा पहिलो तिमोथीबाट एफिससको मण्डली, यही एफिसीको मण्डलीमा भएको विभिन्न किसिमका आत्मिकी समस्याहरूलाई समाधान गरेर त्यो मण्डलीलाई फेरि पवित्रतामा बढाउनलाई, स्थापित गर्नलाई पावलले तिमोथीलाई त्यो जिम्मा लगाएर पठाएका छन्। त्यसकारणले पहिलो तिमोथी, दोस्रो तिमोथीमा कसरी ती समस्याहरूको समाधान गर्ने भन्ने परमेश्वरको वचन पवित्र आत्माद्वारा पावलले लेखेर पठाउँदछन्। ती कुराहरू हामी हेरिराखेका छौँ। कसरी एफिसीको मण्डली त कति राम्रो मण्डली थियो, र पनि राम्रो भन्दाखेरि धेरै कुरामा एकदमै गहिरो प्रकारले परमेश्वरमा बढिराखेको, त्यहाँका स्थापित त्यहाँ एल्डरहरू थिए, त्यहाँ धेरै पावलले त्यहाँ बसेर धेरै शिक्षा दिएको थियो, तर त्यहाँ समस्या थियो। त्यो समस्या थियो विभाजन, डिफ्रेन्सेस के भन्छ त्यसलाई, विभाजन भनेको चाहिँ एकअर्कामा मेल नभएको कुरा, एकता नभएको कुरा त्यहाँ थियो। सबभन्दा ठुलो कुरा त्यहाँ झुट्टै शिक्षाका कुराहरू थिए। झुट्टै शिक्षा भनेको दुई किसिमको हिसाबले हामी बुझ्छौँ। पहिलो हिसाबले गर्दाखेरि चाहिँ धेरै जस्तो झुटो सम्प्रदायहरू, डिनोमिनेसनहरू, जस्तो हामीले यहोवा विटनेस मोर्मन यस्तो भनेर नाम लिन्छौँ, झुट्टा तिनीहरू चाहिँ झुटो, उनीहरूको पुनै कुराहरू झुट्टा शिक्षा हुन्छन् भनेर भन्छौँ। तर यहाँ बाइबलमा एउटा अर्को पक्ष हामीले के देख्छौँ झुट्टा सम्बन्धी कुरामा भने, हामीहरूकै बिचमा, हाम्रै मण्डलीमा, हामी जस्तै विश्वासीहरूमा पनि कतिचोटि झुट्टा कुराहरू हुन सक्छन्। अनि ती झुट्टा कुराहरूमा भरमाउने, तिनीहरू त्यसमा भड्काउने कुरा किसिमका कुराहरू चाहिँ कसरी हुन्छ भन्ने कुरा पनि हामीले बाइबलमा देख्दछौँ। त्यो चाहिँ सैतानको आत्माले, छौडाको आत्मा भन्छ होइन, भूतात्मा भन्छ। तपाईँले पहिलो तिमोथी 4 अध्यायको 1 पदमा पढ्नुभयो भने त्यो कुरो तपाईँले पाउनुहुन्छ त्यहाँ। त्यो भूतात्माले विभिन्न किसिमको शिक्षाहरूमा के भन्छ त्यसलाई बदल्ने खालको होइन, सैतानको शिक्षा पनि सिकाउने खालको, अनि कतिचोटि सजिलैसँग मानिसहरूको मनमा यो भूतात्माको प्रभाव पर्न जान्छ र उनीहरू नचाहिएको कुरामा रिसाउने, नचाहिएका कुराहरूमा एकअर्काको कुरा काट्ने, एकअर्कालाई डाँड गर्ने, एकअर्काप्रति ईर्ष्या राख्ने, यो सबै कुरा जब मान्छेले पाप कर्मको काम गर्छ नि, एकअर्काको कुरा काट्ने कुराहरू होइन, एकअर्कालाई डाहा गर्ने कुराहरू, यो सबै पाप हुन् नि, क्रोध गर्ने कुराहरू। त्यो किन आउँछ भने मान्छेमा त्यो भूतात्मा अथवा छौँडाको आत्माले उसलाई त्यो प्रभाव पार्छ। अनि कतिचोटि मान्छेलाई थाहा हुँदैन किनभने उसले त आफै गरेर आउँछ। जब मान्छेले इमोसन आउँछ नि, कहिलेकाहीँ इमोसन हामी आफैमा आउँछ, तर सैतानको आत्मा अथवा सैतानको दूतहरूको आत्मा, जो चाहिँ पतन भएका स्वर्गदूत नै हुन्, तिनीहरूले हामीलाई अझै बढी घोडा चढाउँछ। त्यसपछि त्यही इमोसनमा चढाएर हामीलाई ठ्याक्कै सैतानको कामतिर लग्छ। अनि त्यही कारणले तपाईँ र म होसियारी हुनुपर्छ। त्यसैले यहाँनिर यस्तो छ, यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाएका छौ त्यही योग्यको जीवनयापन गर। अनि तपाईँलाई मैले दोस्रो पद पढ्न चाहन्छु, एफिसी 4:2, सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर। अनि तपाईँको यो तेस्रो पद चाहिँ, एफिसी 4:3 चाहिँ म यो अर्को बाइबलबाट पढ्न चाहन्छु। तपाईँले यो बाइबल देख्नु भएको छ कि छैन, अर्को बाइबलमा यसरी लेखिएको छ, मेलमिलापको बन्धनमा आत्माको एकता कायम राख्ने प्रयत्न गर। यो मैले किन पढेँ, यहाँ चाहिँ यस्तो छ, शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। धेरैचोटि तपाईँ र हामी जो नेपाली भाषामा जुन सुन्छौँ नि, शान्ति भन्ने बित्तिकै चुप्प लागेर हल्ला नगर्ने भन्नेतिर जान्छ। तर खासमा यो बाइबलमा, खास तपाईँले यसको ग्रिक भाषाबाट हेर्नुभयो भने, यो मिलापको कुरा छ। यहाँ शान्ति छ भनेको चाहिँ मिलाप छ, सम्बन्ध छ, बुझ्नुहुन्छ? त्यसैले यहाँ के भनेको छ, मेलमिलापको सम्बन्धमा आत्माको एकता कायम राख्ने प्रयत्न गर। त्यसैले यहाँनिर सबभन्दा महत्त्वपूर्ण आज तपाईँलाई मैले भन्न खोजेको विषय के हो भने, सुरुमा नै तपाईँलाई मैले के देखाएँ है, यसकारण प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। सो हाम्रो बोलावट चाहिँ के को लागि भएको हो त? यो महत्त्वपूर्ण कुरा छ, हाम्रो बोलावट पवित्रताको लागि भएको होइन। तपाईँलाई म त्यो पदमा लान चाहन्छु, हाम्रो बोलावट पवित्रताको लागि भएको। यहाँनिर तपाईँले एफिसी 1:4 के छ, उहाँको सामान्य पवित्र र निष्कलङ्क हौ भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। उहाँको सामु पवित्र र निष्कलङ्क हौ भनेर। त्यसैले यो पवित्र हुने र निष्कलङ्क भनेको चाहिँ पाप रहित हुने तपाईँ र मेरो बोलावट हो। अर्को कुरा तपाईँलाई मैले धेरैचोटि भन्छु, मण्डलीको दर्शन भनेको के हो, तपाईँ र म येशूको स्वभावमा परिवर्तन हुने, हाम्रो सम्पूर्ण जिउने जीवन जिउने तरिका, एकअर्काप्रति सोच्ने, व्यवहार गर्ने, काम गर्ने हरेक तरिका, हामी आफैको बारेमा विचार गर्ने तरिका, सबै येशूको जस्तो हुने। त्यही कारणले भन्छ येशूको स्वरूपमा परिवर्तन हुने। त्यसैले पावलले गलातीका विश्वासीहरूलाई भन्छन्, तिमीहरूमा ख्रिस नबनुन्जेल मलाई प्रसव पीडा भएको छ। त ख्रिस बन्ने भनेको चाहिँ तपाईँ र म ख्रिस जस्तो बन्ने। त्यसकारणले यो पवित्र र निष्कलङ्क त्यस अवस्थामा मात्रै हुँदछ जुन अवस्थामा हामी ख्रिस जस्तो हुँदछौँ। त्यसकारण तपाईँलाई आज मैले अर्को एउटा विषय के भन्न लागेको छु यहाँ भनेदेखि, अघि भर्खरै हामीले हेरेको यहाँ के थियो भनेदेखि एफिसी चारको बोलावटको योग्य जीवन यापन गर्ने कुरामा चाहिँ एफिसी चारको दुई पदमा के छ, सारा दीनता नम्रता र धैर्य। अब तपाईँलाई धेरै जस्तो मान्छे त के छ भनेदेखि यो धैर्य र दीनता नम्रता भने त कुन चराको नाउँ हो थाहा छैन, उनीहरूलाई खुसी बनाउनु पर्यो मलाई थाहा छ नि, होइन सबै त्यस्तो छ भन्न खोजेको होइन, तर धेरै मान्छेहरू यति छिटो रिसाउँछन्, यति सानो दिमाग हुन्छ। तर यहाँ चाहिँ प्रभुको वचनले के भन्छ, सारा दीनता भनेको चाहिँ, दीनता भनेको चाहिँ एउटा नम्रता नै हो, पूर्ण रूपमा दीन भनेको चाहिँ म चाहिँ कोही होइन, म आफ्नो चाहिँ केही छैन, मैले के अधिकार पाउने होइन, म त परमेश्वरमा मात्रै हो, परमेश्वरको इच्छाको लागि मैले के गर्नुपर्छ म त्यसको लागि तयार छु, त्यो दीनता हो। किनभने मेरो धार्मिकता म परमेश्वरको अगाडि निर्दोष हुने पापरहित ठहरिने धार्मिकता भनेको चाहिँ यीशु मात्र हुनुहुन्छ। म आफ्नो कामले, आफ्नो परिश्रमले, आफ्नो बुद्धिले, मेरो आफ्नो व्रतले, मैले गरेका सम्पूर्ण कामले, व्यवहारले म धार्मिक भन्न सक्दिनँ। मेरो धार्मिकता केवल येशु ख्रिस्टमा, उहाँको धार्मिकतामा। त्यसकारणले दीनता भनेको चाहिँ आफैमा धर्मी नभएको तर परमेश्वरमा समर्पित भएको, अनि सारा दीनता र नम्रता यहाँ भनेको छ। अनि अर्को कुरा के छ, धैर्य, यो धीरज। मान्छेको जीवनमा धीरज कसरी आउँछ तपाईँलाई थाहा छ, तपाईँ धीरज हुनुहुन्छ? तपाईँलाई म एउटा सानो, लामो हुन्छ आज फेरि होइन, म छोटो गर्ने विचार थियो तर ठिकै छ, मलाई ढिलो भए पनि तपाईँलाई त ढिलो हुन्न, यहाँ तपाईँलाई थाहा छ कति भएर 10:30 बजे यहाँ रातिको, तर इट्स ओके। तपाईँलाई म सारा दिन त धीरज कहाँबाट आउँछ भनेर म तपाईँलाई रोमी 5 अध्यायमा लान चाहन्छु। रोमी 5मा के लेखेको छ भने, यति मात्र होइन तर हामी आफ्नो सङ्कष्टमा रमाउँछौँ, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गर्दछ। धीरज भन्नु, सहनशीलता भन्नु एउटै कुरा हो। यहाँ सङ्कष्ट भनेको चाहिँ विभिन्न किसिमको परीक्षा, विभिन्न किसिमको अवस्था एउटै हुन सक्दैन, बेग्लै बेग्लै व्यक्तिलाई बेग्लै बेग्लै किसिमको हाम्रो जीवनमा समस्या आउँदछ, त्यसले हामीलाई इमोसनल बनाउँदछ अथवा अप्ठ्यारो बनाउँदछ अथवा अभाव बनाउँदछ, कष्टमा ल्याउँदछ। त्यो अवस्था भनेको चाहिँ के हुन्छ, त्यो बेलामा तपाईँले के भन्नुहुन्छ, त्यो बेलामा तपाईँले के सोच्नुहुन्छ, त्यो बेला तपाईँले कस्तो खालको प्रतिक्रिया देख्नु दिनुहुन्छ? एउटा शब्द छ अङ्ग्रेजीमा, कुनै पनि कुरा हुँदाखेरि नि हाम्रो जीवनमा चाहिँ दुईवटा कुरा हुनसक्छ अरे, एउटा चाहिँ रियाक्सन, रियाक्टिभ, अर्को चाहिँ प्रोएक्टिभ। अब तपाईँलाई अङ्ग्रेजी शब्दमा भनिरहेको छु, धेरै जस्तो मान्छे चाहिँ रियाक्टिभ नै देख्छु म, कति प्रतिशत, 99% झन्नै झन्नै होला। तर त्यो मान्छे जो येशु ख्रिस्टको चरित्रमा बदलिएको छ, जसले येशुलाई आफ्नो जीवन बनाएको छ, जसको जीवनमा येशुको जीवन छ, भरपूर छ, त्यो मान्छे रियाक्टिभ होइन, उसको प्रतिक्रिया रियाक्टिभ होइन, प्रोएक्टिभ भनेको चाहिँ पोजिटिभ, सकारात्मक कुरा, सकारात्मक कुराबाट त्यो अवस्थामा परमेश्वरको इच्छा के छ त्यो गर्ने। त्यसकारणले धीरज भनेको चाहिँ सहेर सही कुरा मात्रै गर्ने। मान्छेले हामीलाई दुःखै दिन्छ, अथवा मानिलिउँ हाम्रो मुखमा थुक्यो, त्यसलाई हामी जवाफ के गर्ने, अझै ठुलो प्रकारले थुक दिने कि चुप लागेर सहेर उसलाई असल के हुन्छ त्यही गर्ने, यो खालको कुरा हो होइन। त्यसकारणले यो सहनशीलताको कुरा गर्दाखेरि, अनि यहाँ के छ, तपाईँलाई मैले पढ्दै थिएँ यहाँनिर, सारा दीनता नम्रता अनि धैर्यसँग एउटाले अर्कालाई प्रेममा सहेर। त्यसकारण तपाईँलाई मैले एउटा विषय आज के भनिरहेको छु त भन्दाखेरि, त्यो चाहिँ एपिसी 4:3। मेल मिलापको बन्धनमा आत्माको एकता कायम राख्ने प्रयत्न गर। यहाँनिर एकताको कुरा आयो, आत्मिक एकता। त्यो आत्मिक एकताको कायम राख्ने अवस्था कसरी हुनसक्छ, त्यो विषयमा हामी अलिकति परमेश्वरको वचनबाट हेर्न प्रयास गरिराखेका छौँ। तपाईँले अलिकति ध्यान दिनुपर्छ, बुझ्न कोसिस गर्नुहोस्। तपाईँसँग बाइबल छ भने आफै पल्टाउनुहोस्। यहाँनिर म भर्खरै अहिले के कुरा गरेँ, धीरज र प्रेम, सहनशीलता र नम्रता, सुरुमा त्यो छ होइन। हामीले परमेश्वरको बोलावट अनुसारको जीवन जिउने हो भनेदेखि हामीमा के हुन्छ, पहिलो कुरा चाहिँ नम्रता र दीनता हुन्छ, दोस्रो कुरा सहनशीलता हुन्छ, तेस्रो कुरा चाहिँ एकले अर्कालाई प्रेममा सहने कुरा हुन्छ। तपाईँलाई यो प्रेमको बारेमा अहिले अर्को एउटा पद, तपाईँलाई एक दुईवटा पद पढ्न चाहन्छु प्रेमको बारेमा। तपाईँलाई भर्खरै मैले पढेको रोमी 5 अध्यायमा तपाईँले हेर्नुभयो भने त्यो सबै कुरा परमेश्वरको अनुग्रहबाट आउँछ भन्ने, रोमी 5:1 नै पढ्नुभयो भने, अनि रोमी 5:3 तपाईँले हेर्नुभयो भने के देख्नुहुन्छ थाहा छ? 5:5 हेर्नुभयो भने जुन परमेश्वरले जुन आत्मा हामीलाई दिनुभएको छ त्यो आत्माद्वारा परमेश्वरको प्रेम चाहिँ हाम्रो हृदयमा खनाइएको छ। तपाईँलाई यहाँनिर त्यो पढ्न चाहन्छु, यदि मात्र होइन, यो 5 पदमा, 5:5 आशाले हामीलाई निराशा गराउँदैन किनकि हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाइएको छ। यहाँनिर के भयो, अब अघि तपाईँलाई मैले के भनेको थिएँ, परमेश्वरको बोलावट अनुसारको जीवन यापन गर्ने भनेको चाहिँ जिउने, त्यो जीवन जिउने कुरा भनेको चाहिँ तपाईँले आफ्नै निम्ति गर्ने कुरा, अरू कसैको लागि गर्ने कुरा, आफ्नो वरिपरिका विश्वासी दाजुभाइ दिदीबहिनीहरूप्रति गर्ने कुरा, आफ्नो परिवारप्रति गर्ने कुरा, ती सबै अवस्थामा चाहिँ तपाईँले परमेश्वरको बोलावट अनुसारको जीवन यापन गर्ने कुरा, त्यो भित्र के भयो, तपाईँ विनम्र, दीनतामा, सहनशीलतामा अनि प्रेम, एकअर्कालाई प्रेममा सहने। अब यहाँनिर यो प्रेमको कुरा जो छ यो एकदमै महत्त्वपूर्ण छ, किनभने परमेश्वरले, येशु प्रभुले जब एकजना फरिसीले, सदुसी भन्छ, येशु प्रभुलाई प्रश्न गरेको थियो, तपाईँलाई म त्यो पनि पढ्न चाहन्छु, त्यो चाहिँ मर्कुसमा, मर्कुस 12 अध्यायमा तपाईँले 28 पददेखि तल तपाईँले हेर्नुभयो भने यहाँ के देख्नुहुन्छ भने, एकजना शास्त्रीहरूमध्ये एकजना आएर तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने। येशूले मानिसहरूलाई ठिक जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे, सबै आज्ञाहरूमा मुख्य चाहिँ कुन हो? अब यहाँनिर यो शास्त्री भनेको चाहिँ यहुदी धर्मगुरुहरू, जसले चाहिँ येशूलाई स्वीकारेका छैन। उनीहरू जहिले पनि येशूसँग आएर चाहिँ उहाँलाई समस्या, किनभने उनीहरूको जीवन चाहिँ वास्तवमा प्रकाशमा भित्रैदेखि सत्यतामा र आत्मामा थिएन। उनीहरू केवल धार्मिक धर्म मात्रै गर्थे होइन, विभिन्न किसिमको व्यवस्था मान्थे, तर येशू प्रभुलाई परमेश्वरको पुत्र भनेर चिनेका थिएनन्। अनि येशूलाई समस्या दिनलाई यो प्रश्न उसले सोधिराखेको छ, अनि त्यहाँनिर लेखेको छ, उसले चाहिँ येशूले चाहिँ उत्तर दिएको देखेर, ठिक ठिक सबै कुराको उत्तर दिएको देखेर, अनि एकदम अप्ठ्यारो क्वेसन भनेर गरिरहेछ उसले, सबै आज्ञाहरूमा मुख्य चाहिँ कुन हो, सबभन्दा ठुलो आज्ञा के हो? अब तपाईँलाई मैले सम्झाउन चाहन्छु, अहिले भर्खर हामीले एफिसी 4:2 के हेरिराखेका छौँ भनेदेखि, सारा प्रेम र दीनतामा होइन, यहाँनिर भर्खरै सबै दीनता र नम्रतामा सहनशीलतासित प्रेममा एक अर्कालाई सहेर होइन, अनि त्यो जुन चाहिँ कुरा छ त्यहाँ प्रेमको कुरा छ। त्यसैले त्यो प्रेमको कुरा चाहिँ मैले अहिले भर्खरै रोमी 5:5 भने, जब परमेश्वरको पवित्र आत्मा हामीमा आउनुहुन्छ नि, हरेक क्रिस्चियन, त्यो मात्रै नयाँ जीवन पाएको क्रिस्चियन हुन्छ जसले येशूलाई प्रभु स्वीकारेर ग्रहण गर्छ। सिम्पल कुरा, जति व्यक्तिले येशूलाई प्रभु भनेर मान्छ र ग्रहण गर्छ उनीहरूभित्र येशू प्रभु आत्मामा आएर बस्नुहुन्छ। अनि त्यो आत्मा आउँदै गर्दाखेरि त्यो आत्माले चाहिँ उनीहरूको हृदयमा के गर्नुहुन्छ, हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाइएको छ। रोमी 5:5, उहाँले दिनुभएको जो पवित्र आत्मा हुन्छ नि त्यो येसुको आत्मा, त्यसै गरी येसु हामीमा रहनुहुन्छ, त्यही आत्माले नै उहाँको प्रेम हामीमा खनाइएको हुन्छ हरेक क्रिस्चियनमा। कुरो बुझ्नु हो, यहाँनिर जुन प्रेमको कुरा छ नि त्यो स्वार्थी प्रेम होइन, त्यो अगापे प्रेम, बुझ्नुहुन्छ? त्यस कारण हामीले कसलाई क्रिस्चियन भन्ने, त्यो व्यक्ति जसमा परमेश्वरको आत्मा जिउनुहुन्छ, त्यसको प्रमाण के हो? त्यो आत्माको फल। अनि तपाईँले गलाती 5:22 हेर्नु नि, सुरुको शब्द प्रेम, त्यो अगापे, त्यो निस्वार्थ। अनि यहाँनिर एफिसी 4:4 हामीले भर्खरै के पढिराखेका छौँ भन्दाखेरि, के अरे चारको एफिसी 4:3 धैर्यसँग एउटाले अर्कालाई प्रेममा सहेर, देख्नुभयो, धैर्यसँग धीरसँग एउटाले अर्कालाई प्रेममा सहेर। प्रियहरू हो, यो मण्डलीमा हामी कसरी एक हुन सक्छौँ? मण्डलीको एकताको मतलब के हो? यो धीरस, नम्र, सहनशीलता एकअर्काप्रति। त्यहाँ कहिले पनि एकअर्काको कुरा काट्ने, एकअर्कालाई घृणा गर्ने, एकअर्काप्रति डाह गर्ने, एकअर्कालाई फसाउने, झुट बोल्ने, घमण्ड गर्ने, होडबाजी गर्ने, कम्पिटिसन, यो सबै कुरा हुँदैन नि। यहाँ त परमेश्वरीय भनेको चाहिँ एकदमै बलिदानपूर्ण प्रेम, त्यहाँनिर प्रेम गरिएको हुन्छ। त्यस कारणले त्यो कुरा चाहिँ हामी यहाँ देख्दछौँ। अनि यो चाहिँ एफिसी 4:2 तपाईँलाई मैले पढिरहेको थिएँ। अनि आजको मुख्य विषय भनेको चाहिँ एफिसी 4:3। अनि तपाईँलाई मैले एफिसी 4:3 यहाँ भनिराखेको छु, त्यो चाहिँ यहाँनिर के लेखेको छ भने, मेल मिलापको बन्धनमा आत्माको एकता कायम राख्ने प्रयत्न गर। सो मण्डलीमा आत्माको एकता कायम कसरी हुन्छ? मण्डलीमा विश्वासीहरूको बिचमा साँचो मेलमिलाप है। तपाईँको दिमागमा एउटा कुरा चलिरहेको छ, मनमा अर्को कुरा चलिरहेको छ, मुखबाट एउटा कुरा, त्यो मेलमिलाप होइन। यो तिनटै कुरा एउटै हुनुपर्छ, त्यो सबै परमेश्वरको वचन अनुसार हुनुपर्छ। यो तपाईँलाई मैले भनेको कुरा होइन, यो कुनै पनि व्यक्तिलाई जे यही कुराले मेरो जीवनमा पनि जाँच गर्छ। त्यस कारण हामी क्लियर हुनुपर्छ, हामीले आफैलाई जाँच्नुपर्छ कि हामी परमेश्वरको इच्छा अनुसार, उहाँको वचन अनुसार, उहाँको बोलावट अनुसार, प्रभुको कैदीको हिसाबले जुन बोलावटले तिमीहरू बोलाएको छ त्यही बोलावटको योग्य चालमा हिँड, त्यही बोलावट अनुसार के हामी जीवनयापन गर्दैछौँ। त्यस कारणले सबभन्दा ठुलो कुरा यहाँ आज तपाईँलाई मैले सिकाउन के खोजिराखेको छु भने नि, मण्डली यो संसारमा किन छ, त्यसको उद्देश्य के हो, त्यो उद्देश्य पुरा हुनलाई यो कुरो जरुरी छ। यो कुरो भनेको के, हामी विनम्र, सहनशील, एकअर्कालाई प्रेममा सहने, धीरजमा, अनि यहाँनिर के छ, मेलमिलापमा, मेलमिलापको बन्धनमा आत्माको एकता कायम राख्ने। अब यहाँनिर तपाईँलाई अर्को कुरा म के भन्छु भने, यो आत्मिकी एकता कायम राख्ने भनेको चाहिँ एकचोटि धेरै कतिचोटि मण्डलीहरू, के अरे विश्वास क्रिस्चियनहरूले मण्डली मण्डलीलाई एकतामा ल्याउने भनेर एकता समाज, एकता कुनि के, एकता यस्तो खाल कुरो बुझेर गरेका छ कि छैन मलाई थाहा छैन, र यो एकताको सङ्गठनहरू धेरै खुल्छन्। तर तपाईँले परमेश्वरको वचनमा एउटा बुझ्नुपर्ने क्लियर कुरा के हो थाहा छ, हामीले कहिल्यै पनि एउटा मण्डली र अर्को मण्डलीलाई एकतामा ल्याउने कोसिस गर्नु पर्दैन। यो एकता कसरी आउँछ, पवित्र कसरी हुन्छ, मान्छेले एक अर्कालाई बलिदानपूर्ण प्रेम कसरी गर्न सक्छ, यो सबभन्दा महत्त्वपूर्ण प्रश्न हुन्। एउटा उपाय मात्र छ, जब येशु ख्रिस्ट आफ्नो आत्मा अनुसार, आत्मामा, अनुग्रहमा तपाईँ र मेरो हृदयमा आएर जिउनुहुन्छ नि, हामी ख्रिस्टको जीवन जिउँछौँ। पावलले फिलिपी 1:1 भनेका कुराहरू सम्झनुहोस्, मेरो निम्ति जिउनु ख्रिस्ट हो। अनि पावलले अर्को ठाउँमा के भन्छन्, सायद 3 कलसीमा, ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ। ख्रिस्ट कलसीको 1:26-27 नै पावलले के भन्छन्, तपाईँलाई म त्यो पद पनि पढ्न चाहन्छु, कलसी 1:26-27, कलसीको 1:26-27, अनि त्यो एकदमै महत्त्वपूर्ण छ यो विषय, तपाईँलाई युहन्ना 15 अध्यायमा हेऱ्यो भने चाहिँ अङ्ग्रेजीमा अबाइडिङ भन्छ, ख्रिस्टमा रहने भन्ने कुरा हुन्छ। यो जम्मै कुरा तपाईँ र मैले बुझ्न जरुरी छ। यहाँनिर के छ भने 1 अध्यायको 26-27 के छ, युग र युग पुस्तौँदेखि गुप्त रहेको यो रहस्य अब हाम्रो उहाँका सन्तहरूलाई प्रकट भएको छ। त्यो रहस्य के रहेछ? यस रहस्यको महिमामय सम्पत्ति अन्य जातिहरूमा कति महान छ, त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। यो रहस्य जो चाहिँ पुरानो नियमका अगमवक्ताहरूलाई थाहा थिएन, उनीहरू परमेश्वरका जनहरू नै थिए, तर यो रहस्य थाहा थिएन। यो रहस्य चाहिँ ख्रिस्ट तिमीहरूमा हुनु हो जो महिमाको आशा। त्यसरी ख्रिस्ट तपाईँ र ममा हुने कुरा चाहिँ त्यो रहस्य थियो। त्यस कारणले तपाईँलाई मैले भन्छु, यहाँनिर परमेश्वरको वचनमा लेखिएको जस्तो होइन, तपाईँले भर्खरै यहाँ पढ्नुभयो, उहाँको बोलावट अनुसारको जीवन यापन गर्ने स्रोत हाम्रो शक्तिमा, सामर्थ्यमा, हाम्रो बुद्धिमा, हाम्रो तालिमले, हामीलाई हामीमा भएको क्षमताले सक्दैन। यो कुरो तपाईँले बुझ्नुपर्छ। जब पवित्र आत्मा तपाईँ र म भित्र बस्नुहुन्छ नि, ख्रिस्टको जीवन हामीमा सुरु हुन्छ। ख्रिस्चियन भनेको चाहिँ ख्रिस्टद्वारा अनुग्रहमा, परमेश्वरको अनुग्रहमा ख्रिस्टको जीवन जिउने व्यक्ति हो। उसमा चाहिँ ख्रिस्टको जीवन चाहिँ नयाँ जन्मबाट सुरु हुन्छ। अनि 2 कोरिन्थी 5:17 कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो। त्यसैलाई भनिएको, पुरानो बित्यो, नयाँ सृष्टि हो। अनि त्यो नयाँ सृष्टिमा चाहिँ के हुन्छ? सारा दिनता, नम्रता, सहनशीलता, एकले अर्कालाई प्रेममा सहने कुरा, अनि एकअर्कामा साँचो मेलमिलाप। त्यसैले तपाईँलाई मैले आज एउटा पोइन्ट भन्न कोसिस गरिरहेको छु। त्यो के हो भने, यो अन्तका दिनहरू, त्यसपछिको न्यायहरू, यो सबै कुरा हुनेवाला छन् एक दिन। हामी त्यसैको लागि पर्खिराखेका छौँ। तर आज तपाईँहरूलाई सबभन्दा महत्त्वपूर्ण कुरा के हो, मण्डलीको उद्देश्य के परमेश्वरले राख्नुभएको छ, त्यसलाई पुरा गर्नलाई हाम्रो जिम्मेवारी कसरी पुरा हुन्छ, कसरी त्यो पुरा हुन्छ, हामी कुन अवस्थामा छौँ। तपाईँलाई म के भनेर यो चेतावनी पनि होइन, यो एउटा सुझाव, एउटा विनम्र अनुरोध हो। त्यो के हो थाहा छ? तपाईँ गल्तीमा हुन पनि सक्नुहुन्छ, किनभने तपाईँले साँच्चै परमेश्वरको वचन राम्रोसँग नबुझिया हुनसक्छ। कुनै पनि व्यक्तिले परमेश्वरको अगाडि अरू सबै कुराहरूबाट पश्चाताप गरेर, मूर्ति पूजाबाट होइन, हामीले मूर्ति पूजा, विभिन्न किसिमका सांसारिक सिस्टम, संसारकै तरिका, संसारकै नाम, संसारकै इज्जत, संसारकै स्वभाव, स्वार्थी कुराहरूको काम बनाइराखेको हुन्छ। धेरै जस्तो मान्छेको बाटो नै त्यो हुन्छ। तर जब उसले ख्रिस्टलाई ग्रहण गर्छ, प्रभु मान्छ, ती सबै कुरामा पश्चाताप गरेर, त्यसलाई त्यागेर, सबै कुरा इन्कार गरेर, केवल येशूको बाटो पछ्याउनलाई आफैलाई समर्पण गर्नुपर्छ। एक किसिमले भन्यो भने, पाउलले रोमीमा भन्छ, म संसारको लेखी र संसार मेरो लेखी, मर्यो, डेड, बुझ्नुहुन्छ? अनि जर्ज मुलर भन्ने एकजना व्यक्तिको बारेमा तपाईँलाई मैले धेरैचोटि सम्झाउँछु। बेलायतमा उनी पास्टर थिए, उनले धेरै अनाथहरूको सेवा गरेका थिए, अनि उनको त्यो अनाथ सेवामा, उनको पास्टरीय सेवामा धेरै अचम्म अचम्मको कामहरू, त्यसको बारेमा जर्ज मुलरको किताबहरू तपाईँले नेपालीमा पनि लेखेको पाइन्छ, पढ्न सक्नुहुन्छ। अनि मानिसहरूले उनलाई सोध्थे अरे, क्या हो तिम्रो यो जीवनमा यस्तो विधि अचम्मका कामहरू भएको रहस्य के हो? थाहा छ उनले के भनेको थिए? एउटा दिन थियो जुन दिन जर्ज मुलरको लेखी डेड, मरे थियो। तपाईँ कहिले मर्नुभयो? यो प्रश्न हरेकले आफैलाई सोध्नुपर्छ। जबसम्म हामी यो संसारको लेखी र स्वार्थी अभिलाषा, यो जति पनि संसारिक स्वभाव छ, पाप स्वभाव, त्यसको लागि मर्दैनौँ नि, आत्माको काम सुरु हुँदैन। जब एउटा मर्छ, अर्को अर्को जीवन सुरु हुन्छ। प्रियहरू, उसरी त हामी ख्रिस्टमा नहुँदा आत्मिक रूपमा मृतै हुन्छौँ। तर जुन पाप स्वभाव आदमबाट पाएको छ, हरेक व्यक्तिमा त्यो भइराख्छ। हामीले आफैले ल्याएको पनि होइन, हामी पाप स्वभावमा जन्मिन्छौँ। जब येशूलाई ग्रहण गर्छौँ, उहाँको सुसमाचार सुन्छौँ, त्यो स्वभावलाई त्यागेर, त्यसलाई क्रुसमा टाँगेर, अनि येशूले यही भन्नुभएको छ, कोही मेरो चेला हुने इच्छा गर्छ भने उसले आफैलाई इन्कार गरोस्, आफ्नो क्रुस दैनिक आफ्नो क्रुस दैनिक आफैलाई इन्कार गरोस्, आफ्नो क्रुस बोकोस्, अनि मेरो पछि लागोस्। त्यसकारणले हामी प्रभु प्रभु मात्रै भनेर काम लाग्दैन भन्ने मत्तीमा येशू प्रभुले प्रष्ट भन्नुभएको छ। हामीले आफूलाई इन्कार गरेर क्रुस बोक्नुको मतलब के? त्यो स्वार्थी अभिलाषा, संसारिक सिस्टम, संसारिक कुराहरू, तपाईँले अहिले हाम्रो संसारको कल्चरमा, चाहे तपाईँ यो सोसियल मिडियामा हेर्नुहोस्, होडबाजी छ, को चाहिँ पपुलर, कसको चाहिँ सबैभन्दा बढी भ्युअर, होइन, मरिमरि झगडा गरे पनि देखिन्छ। अर्को राजनीतिमा हेर्नुहोस्, एउटाले एउटा कुरा गर्छ, अर्कोले कसरी नयाँ आएर यो चाहिँ राम्रो भन्छ, तर ऊ पनि त्योभन्दा कम हुँदैन, तपाईँले देख्नुहुन्छ। केवल यो संसारको कुरा, अनि क्रिस्चियनहरूमा पनि कतिचोटि चर्चमा अरू कुरा नपाएर यो कुरालाई प्रयोग गरेर, एउटा अङ्ग्रेजीमा स्टेपिङ स्टोन भन्छ, त्यो खुड्किला क्या माथि जाने सफलताको, रुपियाँ पैसा होला, नाम इज्जत होला, सफलता प्रियहरू हो, यो त्यस्तो गर्ने विषय होइन, धेरै ठुलो नोक्सान हुन्छ। सारा जगत हात पारेर आफ्नो आत्मा गुमायो भने के लाभ? येशु प्रभुको वचन त्यही हो। त्यसकारण तपाईँलाई मैले यो कुरा सम्झाउन आज कोसिस गरेको छु। सायद मैले आज सबै कुरा भन्न भ्याउँदिनँ तपाईँलाई, तर अब एक दुईवटा कुरा भनेर सिद्धाउँछु, मेरो थुप्रै कुरा बाँकी छ, तर तपाईँलाई म एक दुईवटा कुरा के भन्छु भने, परमेश्वरको उद्देश्य, यो मैले धेरैचोटि हाम्रो विशेष अगुवाहरूलाई यो यसको बारेमा मैले धेरैचोटि भनेको छु, सायद प्रभुको अगुवाइ भयो भने आउँदो दिनमा यो पोइन्टहरूलाई म तपाईँलाई वर्णन गर्नेछु। यो चाहिँ मण्डलीको निम्ति परमेश्वरको उद्देश्य, पर्पज, द गड्स पर्पज फर द चर्च टुडे, यो परमेश्वरको पवित्रतालाई प्रतिबिम्ब गर्ने, परमेश्वरको महिमा संसारमा प्रकट गर्ने, येशुको सत्यताको गवाही हुने, बुझ्नुहुन्छ? अनि यो सबै कुरा कसरी सम्भव छ त? त्यो प्रेम जो निस्वार्थ प्रेम हो, अनि तपाईँलाई त्यही कुरा म पढ्न चाहन्छु। त्यो प्रेमको बारेमा यहाँनिर योहन्न 13:34-35 येशु प्रभुले चेलाहरूलाई भनिदिनुहुन्छ, एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु, तिमीहरू एक अर्कालाई प्रेम गर, तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एकअर्कालाई त्यस्तै प्रेम गर। यदि तिमीहरूले एकअर्कालाई प्रेम गर्यौ भने यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ। तपाईँ र म परमेश्वरका चेलाहरू हौँ भन्ने कुरा पत्ता लगाउने, के भन्छ, त्यसलाई प्रमाणित गर्ने, परमेश्वरको महिमा प्रकट गर्ने, अनि उहाँको पवित्रता प्रकट गर्ने, अनि उहाँको निम्ति गवाही हुने, एउटै उपाय, परमेश्वरीय प्रेम, एक अर्कामा पहिला, सायद अन्य जाति हुन् अरू विश्वासीहरू हुन्। अनि अघि हामीले मर्कुस 12:28-29 हेरेको थियौँ, सायद मैले 29 पढिनँ तपाईँलाई, होइन, त्यो प्रश्नसम्म मात्रै गऱ्यौँ, तपाईँलाई म एकचोटि त्यो पद पढ्न चाहन्छु, मर्कुस 12, अनि सबभन्दा ठुलो परमेश्वरले दिनुभएको आज्ञा, वास्तवमा यो कुरो हामीले याद गर्न जरुरी छ, धेरै कुरा नबुझे पनि कमसेकम एउटा कुरा बुझौँ, परमेश्वरले हामीलाई के कुरा, सबभन्दा मुख्य कुरा के गर्नुभएको छ। मर्कुस 12 28 मैले तपाईँसँग पढिसकेको छु, 29 र 30 तपाईँलाई पढ्छु। अनि येशूले तिनलाई जवाफ दिनुभयो, सबैभन्दा पहिलो आज्ञा चाहिँ यो हो, हे इजरायल सुन, परमप्रभु हाम्रो परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ, अनि तिमीले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा मनले र आफ्नो सारा बलले प्रेम गर। प्रिय रोस, यो चाहिँ पहिलो आज्ञा हो। कुनै पनि व्यक्ति येशूलाई प्रभु स्वीकारेर नयाँ जन्म पाएपछि यो आज्ञा उसको जीवनमा छैन भने उसले नयाँ जीवन पाएको प्रमाणित हुँदैन, बुझ्नुहुन्छ? सो परमेश्वरलाई सारा हृदयले, सारा प्राणले, अनि यहाँ के भनेको छ, परमेश्वरलाई सारा हृदयले, सारा प्राणले, सारा मनले, सारा बलले प्रेम गर्ने भने के हो? यो हरेक व्यक्ति, तपाईँ पढेको होस्, तपाईँ नपढेको होस्, तपाईँ धनी होस्, तपाईँ गरिब होस्, तपाईँ बलियो होस्, निर्दो होस्, जुनसुकै उमेरको होस्, यो आज्ञा सबैको लागि हो। परमेश्वरलाई प्रेम, पहिलो प्रेम भन्छ। वास्तवमा एफिसीको मण्डलीलाई उत्पत्ति 3:2-3 अनि 2 अध्यायमा सायद येशु प्रभुले प्रेरित युहन्नाद्वारा त्यो 7 चर्चहरूलाई दिएको वचनमा एफिसियसको मण्डलीलाई दिएको आज्ञा चाहिँ यो हो, तैँले पहिलो प्रेम चाहिँ गुमाएको छस्। परमेश्वरलाई जुन प्रेम गर्नुपर्ने हो, परमेश्वरलाई जुन ठाउँमा राख्नुपर्ने हो, जे जुनसुकै कुरा पनि परमेश्वरको निम्ति गर्नुपर्ने हो, त्यो कुरा चाहिँ एफिसीको मण्डलीमा कम थियो। प्रियहरू, तपाईँको जीवनमा छ, हुनसक्छ, हामी मैले त 43 वर्ष भयो विश्वास गरेको, हुनसक्छ कति मान्छेहरू 43 वर्ष विश्वासी गरे कहिले पनि परमेश्वरलाई पहिलो स्थान दिएको छैन। त्यो त खालि नामधारी हुन्छ, अङ्ग्रेजीमा प्रोफेसिङ क्रिस्चियन भन्छ, प्रोफेसिङ क्रिस्चियन प्र्याक्टिसिङ एथिस्ट, बुझ्नुहुन्छ यो अङ्ग्रेजी शब्द भन्न चाहिँ, क्रिस्चियन भनेर प्रोफेस गरेका छ, सबै कुरो जानेको छ है, बुझ्नुहोस्, एकदम ठिक ठिक सिद्धान्त जानेको छ, कसले भने जस्तो हो, डक्ट्रिन सबै ठिक भएर मात्रै कुनै मान्छे मुक्ति पाउँदैन, डक्ट्रिन ठिक हुनु, सबै शिक्षा जान्नु राम्रो कुरा हो, त्यो त शैतानलाई पनि थाहा छ, तर त्यो डक्ट्रिनको फल तपाईँ र मेरो जीवनमा छ कि छैन, आज्ञा पालन भनेको चाहिँ विश्वास हो, बुझ्नुहुन्छ, त्यसले परमेश्वरको ठाउँमा परमेश्वरलाई राख्नु पर्यो। अनि यहाँनिर अर्को आज्ञा पनि उहाँले दिनुहुन्छ, पहिलो आज्ञा यही हो 31 पदमा, यो चाहिँ मर्कुस 12 को, अनि यो जस्तै दोस्रो पनि छ जुन चाहिँ यो हो, तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर, योभन्दा ठुलो अर्को आज्ञा छैन। त्यस कारणले यहाँनिर आज दुईवटा परमेश्वरको सबभन्दा महत्त्वपूर्ण आज्ञाको बारेमा हामीले हेऱ्यौँ, पहिलो चाहिँ परमेश्वरलाई प्रेम, दोस्रो चाहिँ छिमेकीलाई, भनेको मतलब विश्वासी अविश्वासी, तपाईँकै परिवारको बाहिरको कुनै पनि व्यक्ति तपाईँको अगाडि छ त्यो तपाईँको छिमेकी, उसलाई तपाईँले आफूलाई जस्तो प्रेम गर्नु पर्यो, यो परमेश्वरको वचनको कुरा हो। कसरी प्रेम गर्ने, परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ, बुझ्नुहुन्छ, त्यस कारणले अघि मेलमिलापको के पढेको थिएँ मैले तपाईँलाई, फेरि म त्यो पद पढ्नु मन लाग्यो, किनभने दिस इज भेरी, यो एकदमै महत्त्वपूर्ण छ, तपाईँले कहिल्यै नबिर्सनुहोस्, परमेश्वरको बोलावट अनुसारको योग्य जीवन यापन गर्ने कुराको बारेमा एकदमै महत्त्वपूर्ण। अनि यो 3 पदमा मेलमिलापको बन्धनमा आत्माको एकता कायम राख्ने प्रयत्न गर, आत्मिक एकता, मण्डली भनेकै एकताको एउटा एउटा चिन्ह हो, यो संसारमा मण्डली के हो, येशु ख्रिस्टको शरीर जो संसारको लागि परमेश्वर प्रकट गर्ने, परमेश्वरको शक्ति देखाउने, परमेश्वर चिनाउने एउटा माध्यम हो। पहिला इजरायलीहरूसँग परमेश्वर महापवित्र स्थानमा बस्नुहुन्थ्यो, अनि उनीहरू हिँड्दाखेरि रातमा आगोको खम्बा, दिनमा बादलको खम्बा, होइन भएर उहाँ परमेश्वर इजरायलीहरूसँग बस्नुहुन्थ्यो। जब इजरायलीहरूले सालोमन राजाद्वारा जेरुसलेममा मन्दिर बनाइयो, त्यहाँ पनि महापवित्र स्थानमा त्यो पर्दाभन्दा पनि भित्र परमेश्वर बस्नुहुन्थ्यो। जब येशु ख्रिस्ट संसारमा आउनुभयो, अब चेलाहरूको बिचमा के हो, परमेश्वर येशु ख्रिस्ट मार्फत मानिसहरूको बिचमा हुनुहुन्थ्यो, चेलाहरूको बिचमा हुनुहुन्थ्यो, चेलाहरू भित्र होइन कि बिचमा, बुझ्नुहुन्छ, किनभने येशु प्रभु संसारमा आउनुभएकै पितालाई प्रकट गर्नु हो, परमेश्वरलाई प्रकट गर्नु हो। जब येशु ख्रिस्ट क्रुसमा मर्नुभयो, अब त्यो महापवित्र स्थानमा परमेश्वरको उपस्थिति हुने कुरा पनि सिद्धियो, त्यो पर्दा च्यातियो, अब त्यो पर्दा च्यातिएको मतलब के छ, महापवित्र स्थान भनेको चाहिँ परमेश्वर रहने ठाउँ हरेक मान्छेको लागि खोल्यो येशु ख्रिस्टद्वारा अनुग्रहमा, उहाँ स्वर्ग जानुभयो, आज पवित्र आत्मा संसारमा आउनुभयो, येशुको आत्मा पनि भन्छ, अथवा परमेश्वरको आत्मा हरेक मानिसको हृदयभित्र आउनुभयो, पेन्तिकोसको दिनमा सबै विश्वासी चेलाहरूको हृदयभित्र आउनुभयो, अब उनीहरूमा येशुको जीवन सुरु भयो। प्रियहरू, आज तपाईँ र म ख्रिस्टको मण्डलीको रूपमा यो संसारमा छौँ, उहाँको आत्मा हामीमा जिउनुहुन्छ, त्यसैले एकजनाले भने जस्तै क्रिस्चियन जीवन हामी मानिसले जिउनु सक्दैनौँ, क्रिस्चियन जीवन केवल ख्रिस्टले जिउनुहुन्छ, तपाईँको जीवन ख्रिस्टमा जिउनु भएको छ भने मात्रै तपाईँले क्रिस्चियन जीवन जिउन सक्नुहुन्छ। त ख्रिस्टमा जीवन जिउनलाई चाहिँ आफैलाई त्याग्नुपर्छ, ख्रिस्टलाई ग्रहण गर्नुपर्छ, उहाँलाई प्रभु मान्नुपर्छ। त्यस कारणले यहाँसम्मको कुरा के हो त भन्दाखेरि एकता, अब यहाँनिर परमेश्वरको सम्बन्धमा आउनलाई, अब मण्डलीमा एकता भनेको चाहिँ महत्त्वपूर्ण कुरा यहाँनिर हामी देख्दछौँ, होइन, मण्डली ख्रिस्टको शरीर, यो एकता हुनै पर्यो, अनि पहिलाकै मण्डलीमा विभिन्न किसिमका समस्या र विभाजन थियो, विद्रोह थियो। त्यसकारणले एफिसीमा चाहिँ तिमोथीलाई पावलले पठाएका थिए। एफिसीको पत्रमा यी धेरै कुराहरू लेखेका थिए, प्रेममा सत्य बोल भन्ने कुराहरू लेखेका थिए। सम्पूर्ण कुरा तपाईँले एफिसीको पत्र सबै पढ्न सक्नुहुन्छ, तर 4:1-3 मात्रै, त्यसपछि पनि तपाईँले हेर्न सक्नुहुन्छ, तर त्यहाँ हामी पढिराखेका छौँ। अनि तपाईँलाई मैले के भन्छु, त्यहाँ त्यो एकता, त्यो पवित्रता अनि उहाँमा हुने नम्रता, यो सबै कुरा केवल परमेश्वरको प्रेमबाट आउँछ। र त्यो प्रेम तपाईँ र मबाट फेरि अरूलाई हामीले जब प्रेम देखाउँछौँ, त्यो प्रेमद्वारा चाहिँ हामीले त्यो सबै कुरा पुरा गर्छौँ। तपाईँलाई मैले यो शब्द भन्दैछु नि, परमेश्वरको पवित्रताको प्रतिबिम्ब कसरी गर्ने, तपाईँ र मैले प्रेम गरेर, परमेश्वरीय प्रेम, सहनशील प्रेम, परमेश्वरको महिमा प्रकट कसरी गर्ने, सहनशील प्रेम, त्यो सहनशील धीरज विनम्र प्रेम एकअर्कालाई हुँदा मात्र तपाईँ र मेरो जीवनमा मण्डलीमा एकता आउँदछ। मण्डलीमा एकता नहुने चाहिँ परमेश्वरको इच्छा होइन। जसले मण्डलीमा एकता भाँड्ने काम गर्छ नि, छौँडाको आत्माले काम गर्छ। तपाईँलाई यो त क्लियर भनिदिन्छु म, जब एउटाले अर्कालाई उचालेर आफ्नो र अर्को पक्ष पार्न थाल्छ नि, त्यो छौँडा हो, शैतान हो। यो त क्लियर थाहा हुनुपर्छ। होला तपाईँ र मेरो बिचमा कहिलेकाहीँ कुरा नमिल्छ, के कुराहरू बुझिँदैन, मिसअन्डरस्ट्यान्डिङ भन्छ, त्यो त प्रेमले त्यसलाई हिल गर्नु पर्यो, त्यो मिसअन्डरस्ट्यान्डिङलाई अन्डरस्ट्यान्डिङमा ल्याउनु पर्यो, त्यसको लागि प्रार्थना गर्नु पर्यो। त्यसैमा अगाडि बढेर विद्रोह गर्ने होइन, त्यसलाई प्रार्थनामा ल्याएर कुरा गरेर, कुरा बुझाएर, एकअर्कालाई क्षमा दिएर हामी के गर्छौँ, परमेश्वरको योजना पत्ता लगाउँछौँ। अनि यहाँ येसुको सत्यताको गवाही हुने कुरा पनि के हुन्छ, परमेश्वरको प्रेमद्वारा। अनि तपाईँलाई मैले एउटा अर्को पद पढ्न चाहन्छु, जुन चाहिँ युहन्ना येसु प्रभुले प्रार्थना गर्नुभएको कुरा, तपाईँले युहन्नाको सुसमाचार कहाँनिर छ भने 17 अध्यायमा यो पढ्न चाहन्छु तपाईँलाई, युहन्नाको सुसमाचार, एकताकै कुरा है, एकताको कुरा, कि तिमीहरू सबै एक हौ हे पिता, जसरी तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा, त्यसरी तिनीहरू पनि हामीमा हुन्, र तपाईँले मलाई पठाउनु भयो भने संसारले विश्वास गरोस्। संसारको मानिसहरूले येसु परमेश्वरबाट आउनुभएको उद्धारकर्ता हुनुहुन्छ भनेर विश्वास गर्ने उपाय के हो, तपाईँ र म येसुमा एकतामा रहने, बुझ्नुहुन्छ, त्यो एकता कति महत्त्वपूर्ण छ। तपाईँ झगडा गर्नुहुन्छ, विरोध गर्नुहुन्छ, फुट्नुहुन्छ, के हुन्छ, मान्छेले विश्वास गर्दैन नि, तपाईँले बदनाम गर्नुहुन्छ। वास्तवमा यो जसले यो झगडा गरेर विद्रोह गर्ने बिउ रोप्छ नि, मलाई लाग्छ परमेश्वरको दण्ड आउँछ। ख्याल ख्याल छैन, सबै कुरा रेकर्ड छ। हामीले परमेश्वरमा समर्पित हुन सिक्नुपर्छ प्रियहरू। त्यसकारणले तपाईँले मलाई पठाउनु भयो भने संसारले विश्वास गरोस्। यसको 22 पद के छ, योहन्ना 17 को, जुन महिमा तपाईँले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भए चाहिँ तिनीहरू पनि एक हुन्। तपाईँ र म एक हुने मण्डलीमा के छ, ख्रिस्टको महिमा पाएका हुन्छौँ हामीले। अब यहाँ अर्को अन्तिम पद, यहाँ 17:23, म तिमीहरूमा, तिनीहरूमा अनि तपाईँ ममा, र तिनीहरू पूर्ण रूपले एक हुन्, र तपाईँले मलाई पठाउनु भएको हो भने मलाई प्रेम गर्नुभए जस्तो तपाईँले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानुहोस्। यहाँ देख्नुभयो अर्को कुरा के छ, यहाँ तपाईँले तिनीहरूलाई पनि येशु ख्रिस्टलाई पिताले, परमेश्वर पिताले जस्तो प्रेम गर्नुभयो, हामी येशुमा विश्वास गर्नेहरूले पनि लाई पनि उहाँले त्यही प्रेम गर्नुहुन्छ भन्ने कुरा संसारले जानोस्। येशु प्रभुले परमेश्वर पितासँग यस्तो प्रार्थना गर्नुभयो, तपाईँ र मलाई परमेश्वरले त्यही प्रेम गर्नुहुन्छ, परमेश्वर पिताले जुन प्रेम येशु प्रभुलाई गर्नुहुन्छ। तर कुरा के छ भनेदेखि नि, तपाईँ र मैले संसारिक सिस्टम छोड्नु पर्यो, लोभ लालच क्रोध स्वार्थ छोड्नु पर्यो, मर्नु पर्यो। अनि वेन यु जब तपाईँले येसुलाई आफ्नो जीवन, केवल येसुलाई, केवल उहाँको इच्छा टोटल बनाउनुहुन्छ नि, तब मात्र यो कुरा हुन्छ। तपाईँलाई एउटा अर्को पद पढेर आज म सिद्धाउन चाहन्छु, एउटा अर्को पद, अब अर्को 5-7 मिनट म तपाईँलाई म लिन्छु होला, मसँग धेरै कुरा छ भन्नु, तर आज मात्रै सबै कुरा भन्नु पर्दैन होला। एउटा पद तपाईँलाई म पढ्न चाहन्छु, अनि त्यो चाहिँ मैले धेरैचोटि पढेको छु यो, तर तपाईँलाई आज फेरि पनि पढ्न चाहन्छु। हिब्रू 12:14 के छ? परमेश्वरसँग जबसम्म तपाईँ र मेरो सम्बन्ध हुँदैन नि, तबसम्म तपाईँ र ममा ख्रिस्ट जीवनको रूपमा हुनुहुन्न। अर्को शब्दमा भन्नुपर्दा, जब ख्रिस्टलाई उद्धारकर्ताको रूपमा हामीले ग्रहण गर्छौँ, येशु ख्रिस्टद्वारा हाम्रो पापहरू शुद्ध हुन्छन् र हाम्रो सम्बन्ध परमेश्वरमा स्थापित हुन्छ। त्यो चाहिँ एउटा क्रिस्चियन हो। कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि। भनेको मतलब हामी परमेश्वरको सम्बन्धमा आउँछौँ। वास्तवमा तपाईँले यो पहिलो योहन्नामा हेर्नुभयो भने यो कुरो पहिलो अध्यायमा नै क्लियर छ। हाम्रो सम्बन्ध चाहिँ पिता र पुत्रमा छ। हामीले तिमीहरूलाई यो सन्देश भनिराखेका छौँ ताकि तिमीहरू पनि हामी जस्तै पिता र पुत्रको सम्बन्धमा आउन सक। त्यसैले क्रिस्चियन जीवन भनेको परमेश्वरको सम्बन्धमा आउने जीवन। जब परमेश्वरको सम्बन्धमा आउँछौँ, त्यो अवस्थामा भनेको चाहिँ ख्रिस्ट चाहिँ हाम्रो जीवन हुनुहुन्छ। जब ख्रिस्ट हाम्रो जीवन हुनुहुन्छ, पवित्र आत्माको शक्ति परमेश्वरको अनुग्रहमा तपाईँ र मद्वारा जिउनुहुन्छ, अनि त्यो जीवनमा मात्र हामी पवित्र हुन सक्छौँ, हामी विनम्र हुन सक्छौँ, हामी एकअर्कालाई अगापे प्रेम गर्न सक्छौँ। अघि रोमी 5:5 उहाँले दिनुभएको आत्माले हामीलाई परमेश्वरको प्रेम खनाइएको हुन्छ। तपाईँ र ममा परमेश्वरको आत्मै हुनुहुन्न, परमेश्वरको प्रेममै हुनुहुन्न। हामीले बनावटी प्रेम मान्छेलाई गरेर हुँदैन नि, त्यो प्रेम त ख्रिस्टबाट आउनु पर्यो नि। जस्तो चर्चमा चाहिँ नयाँ मान्छे छैन, होइन? किन हुँदैन नयाँ मान्छे थाहा छ? तपाईँमा भएको येशु प्रभुको बोझ तपाईँले लिनु भएको छैन। सायद हामी कतिसँग येशु प्रभुको आत्मा दिनदिनै भएको अनुभवै छैन। तर तपाईँ र ममा जब येशु प्रभु जिउनु हुन्छ नि, उहाँ त स्वर्ग छोडेर यहाँ संसारमा आएर त्यत्रो दुःख भोगेर क्रुसको मृत्युसम्म लिनुभयो, किनभने उहाँले हरेकलाई प्रेम गर्नुभयो। तपाईँ जब येशुलाई प्रभुको रूपमा ग्रहण गरेर उहाँको आत्मा तपाईँको हृदयमा आउनुहुन्छ नि, तपाईँमा येशुको बोझ आउँछ। तपाईँले मानिसहरूको आत्मा बाँचाउनलाई तपाईँ प्रार्थना गर्न सुरु गर्नुहुन्छ। कसैले तपाईँलाई भन्नु पर्दैन नि, कसैले प्रोग्राम राख्नु पर्दैन। तपाईँ भित्र स्वतः ख्रिस्टको कुरा आउँछ, त्यो उछलिएर आउँछ। तपाईँले ख्रिस्टको लागि गवाही बन्ने कुरा आउँछ। तपाईँलाई म मेरै जीवनबाट धेरै गवाही दिन सक्छु। हामी सबै, तपाईँ र ममा केही फरक छैन, हामी एउटै हो। बाइबलमा हामी सबै एउटै हो भन्ने कुरा त तपाईँले, कोही भिन्नता छैन परमेश्वरमा। ठुलो सानो, गरिब धनी, कालो सेतो, स्त्री पुरुष, तपाईँले हेर्नु भएको छ, अन्य जाति यहुदी, तपाईँले त्यो वचन कहाँ पाउनुहुन्छ थाहा छ? गलाती 3:27-28 तपाईँले हेर्नुभयो भने, तपाईँले त्यो, म त्यो खोज्न कोसिस गरिरहेको छु। गलाती 3, होइन? लेट्स सी, यहाँ 27-28। किनकि तिमीहरू सबै जतिजनाले ख्रिस्टमा बत्तिसमा लिएका छौ, तिमीहरूले ख्रिस्टलाई धारण गरेका छौ। देख्नुभयो, धारण गरेको भने चाहिँ ख्रिस्टमा बत्तिसमा लिने व्यक्तिले चाहिँ येशूलाई प्रभुको रूपमा पहिले मानेको छ नि त, पहिले ग्रहण गरेका छ नि त, पहिले उहाँ हृदयमा जिउनु हुन्छ नि त। हामी नयाँ जीवनमा आउँछौँ नि त, हामीलाई सजीव बनाउनु हुन्छ नि त। अनि 28 के छ? त्यसरी ख्रिस्टलाई धारण गरेका व्यक्तिहरू क्रिस्चियनहरू हुन्छन्, उनीहरू ख्रिस्टमा नयाँ हुन्छन्। अनि गलाती 3:28 के छ? अब तिमीहरू न त यहुदी न गैर यहुदी, न त सेवक न फुक्का, न त पुरुष न स्त्री, किनकि ख्रिस्ट येशूमा तिमीहरू सबैजना एक हौ। त्यसरी कोही पढाइ ठुलो मान्छे, कोही सानो मान्छे, यस्तो छैन मण्डलीमा। त्यही कारणले यो अचम्मको कुरा छ, सबभन्दा बढी भिन्न खालको मान्छे एउटै अवस्थामा आउँछन्, ख्रिस्टको क्रुसमुनि जब हामी आउँछौँ। हामी कोही ठुलो सानो छैनौँ, हामी हरेकलाई परमेश्वरको अनुग्रह चाहिन्छ। त्यही कारणले हामी मण्डलीमा सबैलाई एउटै विचारले विचार गर्छौँ। भेदभावको कुरा होइन, ठुलो मान्छेलाई एउटा मान, सानोलाई अर्को मान। कुनै मान्छेले त्यस्तो गर्छ भने ऊ संसारकै विचारले जिउँछ, बुझ्नुहुन्छ? त्यसैले यो एकदम महत्त्वपूर्ण कुरा छ। अब तपाईँलाई मैले हिब्रू 12:14 अलिकति एक्सप्लेन गर्न चाहन्छु। मैले अघिदेखि के भनिरहेको छु, येशु ख्रिस्ट जो बलिदान हुनुभयो उद्धारकर्ता हुनुभयो, उहाँमा विश्वास गरेर उहाँद्वारा जब परमेश्वरको साँचो सम्बन्ध कुनै पनि व्यक्तिको स्थापित हुन्छ, उनीहरूमा ख्रिस्टको आत्मा जिउनुहुन्छ, पवित्र आत्मा। अब त्यो पवित्र आत्माद्वारा जुन शक्ति, जुन अनुग्रह परमेश्वरको आउँछ, उहाँका फलहरू आउँछ, त्योद्वारा मात्र हामी पवित्र, हामी यो बलिदानपूर्ण प्रेम र हामीमा एकता, यो सबै कुरा आउन सक्छ। यो एकता भनेको चाहिँ आत्मा, एकताको आत्मा हुनुहुन्छ। त्यस कारण अघि सुरुमा मैले तपाईँलाई के भनेको थिएँ, मेलमिलापको आत्मा कायम राख भन्ने शब्द हामीले हेरेको थियौँ। त्यो एकता कायम राख्ने कुरा चाहिँ मान्छेले बनाउन सक्दैन, यो मानिसले बनाउने एकता होइन, यो आत्माको एकता हो। तपाईँ जुन आत्मामा समर्पित हुनुहुन्छ नि, त्यसको एकता आउँछ। अनि संसारमा दुईवटा आत्मा छ, एउटा सैतानको, एउटा परमेश्वरको। परमेश्वरको आत्मै परमेश्वरको आत्मा हुने मान्छेले परमेश्वरको फल फलाउँछ, त्यसमा शैतानको कुरा देख्दैन। तर शैतानको आत्मा हुनेले यो भित्रभित्र कुरा काट्ने, एकले अर्कालाई विद्रोह गर्ने, एकले अर्कालाई ठग्ने, डाह गर्ने, लोभ गर्ने, यो जम्मै खालको कुरा जो छ नि, कतिचोटि यो क्रिस्चियनमा व्याप्त छ। किनभने उनीहरूले न त वचन नजानेर, न अटेरी भएर, न कहिले जन्मै नपाएर, प्रियहरू हो उनीहरू, खालि नामधारी क्रिस्चियन छन्। धेरै छन् प्रियहरू, म दिनदिन यो सम्झाउँछु, किन सायद यहाँ सुन्नेहरू पनि कोही त्यस्तो अवस्थामा रहेछ भने आज छुटकारा पाउन्, आज उद्धार पाउन्, आज परमेश्वरलाई जानुन्, आज अनुभव गरून् कि परमेश्वर जीवित हुनुहुन्छ, कि मण्डली भनेको चाहिँ येसुको मण्डली हो, मण्डलीमा भिन्नता ल्याउने चाहिँ येसु प्रभु जो जीवित हुनुहुन्छ उहाँद्वारा हो। कहिले पनि मण्डली ठुलो कुरा होइन, येसु ठुलो कुरा हो, अनि मण्डली येसुको शरीर हुनुपर्छ। अब यहाँनिर तपाईँलाई त्यो सम्बन्धमा आउने कुराको बारेमा कुरा गर्दा, यहाँनिर पवित्रताको, यहाँ हिब्रू 12:14 के भन्छ, सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर। अब यहाँनिर पवित्र हुने र शान्तिमा बस्ने कुरा आयो, अनि यहाँ के छ, पवित्रता बिना कुनै मानिसले प्रभुलाई देख्न सक्दैन। अब यहाँनिर पवित्रता के हो भनेर बुझ्नु जरुरी छ, किनभने पवित्रता बिना चाहिँ परमेश्वरलाई देख्न सकिँदैन। यो कुरो तपाईँलाई म अलिकति पढ्छु, पवित्रता बिना परमेश्वरलाई देख्न सकिँदैन। अब पवित्रता के हो, पवित्रता भनेको चाहिँ बाइबलमा सेट अ पार्ट भन्छ अङ्ग्रेजीमा, होइन अलग गरिएको, सबै कुराबाट अलग गरेर परमेश्वरको निम्ति समर्पित भएको, केवल परमेश्वरको लागि छुट्याइएको भन्ने अर्थ लाग्छ। सेट अ पार्ट भएका छौँ हामी, पवित्र भएको भनेको चाहिँ संसारकै स्वभावमा, स्वभावलाई त्यागेर, होइन त्यो परमेश्वरको निम्ति ऊ अलग गरिएको हुन्छ। दिन दिन हामी यही पवित्र जीवन जिउनु पर्छ कि परमेश्वरको महिमा खोज्ने, उहाँको इच्छा खोज्ने, केवल उहाँको निम्ति जिउने, सेट अ पार्ट। अनि खासमा यो ग्रिकमा हेऱ्यो भने होलिनेस भन्ने कुरा चाहिँ यो चट्टै काटेको जस्तो अर्थ लाग्छ, भनेको चाहिँ संसारिक, शारीरिक, स्वार्थी, सैतानिक सबै कुराबाट चट्ट काटेर केवल परमेश्वरको निम्ति मात्रै अलग गरिएको। अर्को शब्दमा अङ्ग्रेजीमा पर्फेक्ट पनि भनिन्छ, तर त्यो पर्फेक्ट को हुनुहुन्छ, परमेश्वर मात्रै हुनुहुन्छ, येशु प्रभु मात्रै हुनुहुन्छ, अनि हामी पनि उहाँ जस्तै भिन्दै हुनुपर्छ। त्यस कारण हामी उहाँको चरित्रमा बन्ने, तपाईँलाई यो अनुवादको कुरा गरेँ, तपाईँलाई अलिकति अङ्ग्रेजीमा मलाई यही पद पढ्नु मन लाग्यो, पर्स्यु पिस विथ अल मेन एन्ड द सेङ्टिफिकेसन विदाउट विच नो वान विल सी लोर्ड। यहाँ सेङ्टिफिकेसन, अघि पवित्र भन्छ, यहाँ सेङ्टिफिकेसन, सेङ्टिफिकेसन भनेको के थाहा छ, पवित्रीकरण। त्यसैले यो पवित्रीकरण, सेङ्टिफिकेसन भनेको चाहिँ जब तपाईँ र म विश्वास गरेर येसुबाट पाप क्षमा पाएर उहाँको रगतबाट धोइन्छौँ नि, अङ्ग्रेजी शब्द छ जस्टिफिकेसन, धर्मी ठहरिने, त्यो पाप रहित परमेश्वरको लागि, किनभने ख्रिस्टको धार्मिकताले। तर तपाईँ र मेरो चालचलन, चरित्र, स्वभाव, विचार चाहिँ अझै बदलिने क्रममा हुन्छ, अनि सेङ्टिफिकेसन भने चाहिँ हामी दिनदिनै येसु जस्तो हुँदै जाने, पवित्रीकरण त्यो टाइम लाग्छ, तर हामी हुँदै चाहिँ जानुपर्छ, हामी एकैचोटि पर्फेक्ट छैनौँ। त्यसैले कोही मान्छेले गल्ती गर्छ, कोही मान्छेमा कमजोरी पनि देख्यो भने तपाईँले आँतिनु हुँदैन, उसलाई मद्दत गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ, किन हामी सेङ्टिफाइड भने चाहिँ पवित्र हुँदै गइराखेका छौँ। आजदेखि अर्को, एउटा महिमादेखि अर्को महिमामा भनेको छ नि, होइन दोस्रो कोरिन्थी 3:16 तलतिर हेर्नुभयो भने के लेखेको छ, जब हामी येसुतिर फर्कन्छौँ उहाँले हाम्रो घुम्टो हटाइदिनुहुन्छ, र हामी एउटा महिमादेखि अर्को महिमामा, भनेको मतलब हामी पवित्रीकरणमा बढ्न थाल्छौँ। त्यसैले यहाँनिर के छ, त्यो सेङ्टिफिकेसन बिना चाहिँ कसैले पनि परमेश्वरलाई देख्न सक्दैन। त्यसैले तपाईँ र ममा पवित्रता छैन भने तपाईँ र म क्रिस्चियन भनेर भन्नु मात्रै हो, हामीले कहिले पनि परमेश्वरको सम्बन्धमा आउन सक्दैनौँ। तर पवित्र को हुन्छ? जसले येशूलाई प्रभु स्वीकार्छ 100%, सब कुरा त्यागेर, बुझ्नुहुन्छ? यसैलाई अर्को अनुवादमा यहाँनिर तपाईँलाई म पढ्न चाहन्छु नेपालीमै, त्यही हिब्रू 12:14मा, हरेक मानिससित, अब यहाँ अघि शान्तिमा भन्ने शब्द तपाईँले यहाँ हेर्नुभयो, शान्तिमा बस्ने, यहाँनिर के छ, मेलमिलापमा रहने, वास्तवमा यो अर्थ बुझ्नुपर्छ। त्यसैले कतिचोटि हामी नेपालीको अनुवाद पढ्दाखेरि हामीलाई त्यसको अर्थै थाहा हुँदैन, त्यसैले हामीले जीवनमा लागू गर्न पनि सक्दैनौँ। हामी मण्डलीका विश्वासीहरू चाहे जतिसुकै भिन्न विचारको होस्, तपाईँले कोही कोही मान्छेसँग मिल्न पनि सक्नुहुन्न, तर हामीलाई के भनेको छ, मेलमिलापमा रहने, धीरज प्रेममा सहने, बुझ्नुहुन्छ, विनम्र हुने, एकले अर्कालाई इज्जत दिने, तपाईँले यो गर्न जान्नु भएको छ। अनि यहाँनिर छ, अनि पवित्रतामा हुने भरमजबुत प्रयत्न गर, किनकि पवित्रता बिना कसैले प्रभुलाई देख्ने छैन। अब यसैलाई अर्को अर्को अनुवाद, सबैसित शान्तिपूर्वक बस्ने कोसिस गर अनि पापदेखि मुक्त बनी मुक्त जीवन बिताऊ। यो पवित्रीकरण भन्छ पाप मुक्त जीवन। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्ने छैन। अब यहाँनिर येशू प्रभुले मत्ती 5मा यो पवित्रता सम्बन्धी कुरा, शुद्धता सम्बन्धी कुराको बारेमा के भन्नुहुन्छ? पहिलो कुरा चाहिँ मत्ती 5:8मा के छ, धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। अघि के छ, पवित्रता बिना परमेश्वरलाई देख्ने छैन। अब हृदयमा शुद्ध कसको हुन्छ? जसको विश्वास परमेश्वरको सुसमाचार, येशूको सुसमाचारमा पूर्ण रूपमा हुन्छ। त्यही कुरा चाहिँ 1 तिमोथी 1:5मा हामीले पढेको थियौँ, निष्कपट विश्वास। अब विश्वासमा कपट कसरी हुन्छ? जब तपाईँले पूर्ण रूपमा सबै कुरा पछ्याउनु हुँदैन नि, कपट हुन्छ। धेरै क्रिस्चियनहरू त्यस्तै छन्, 1-2टा कुरामा चाहिँ उनीहरू चुक्छन्, किनभने उनीहरूको लोभ अहिले पनि गएको छैन, उनीहरूको सांसारिक इच्छा अहिले पनि गएको छैन। त्यही कारण दिनदिनै हामी बाइबल पढेर परमेश्वरको अगाडि जानुपर्छ। त्यसैले प्रियहरू, यो कुरा एकदमै जरुरी छ। अनि मैले यहाँ अर्को पद पनि राखेको थिएँ, शुद्ध हृदय हुनेहरूको बारेमा, 5:9मा यहाँ छ, धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरको छोरा छोरी कहलाउने छन्। अघि हामीले एफिसीमा के पढेका छौँ, मेलमिलापमा एकताको आत्मा कायम राख्ने, एकता कायम राख्ने, यहाँनिर मेलमिलाप गराउनेहरू को हुनेछ, परमेश्वरको छोरा छोरी। त्यसैले जो मान्छे मेलमिलापमा रहँदैन, जो मान्छे फुट गर्छ भित्र, बाहिर ठिक्क भित्र चाहिँ छुरा तान्छ, परमेश्वरको छोराछोरी होइन नि, तिनीहरू सैतानको छोराछोरी। कसैको जीवनमा छ यस्तो? आज त्याग्नुहोस्, भोलि अर्को मौका नआउला प्रियहरू, किनभने हामीले प्रभु प्रभु भनेर स्वर्ग जान सक्दैनौँ। अचम्मको काम पनि तपाईँले गरे हुनसक्छ, तपाईँले वचन प्रचार गरे होला, तपाईँले ठुलो काम गरे होला, त्यसले केही हुँदैन। येसुमा पक्का विश्वास चाहिन्छ, पक्का पश्चाताप हुनुपर्छ, र हामीमा उहाँको आत्माको काम हुनुपर्छ, तब मात्र हामी सक्दछौँ। त्यसैले यो पवित्र हुने कुराको 1-2टा पद पढेर म सिद्धाउँछु। अनि पहिलो पत्रुसमा, पत्रुसले पुरानो नियममा परमेश्वरले भन्नुभएको यो वचन दोहोऱ्याएका छन्, 1:15-16मा, तर तिमीहरूलाई बोलाउनु हुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र हो, किनभने यो लेखेको छ, तिमीहरू पवित्र हो किनभने म पवित्र छु। यहाँनिर त्यो कुरो चाहिँ, उसले भनेको कुरो चाहिँ कहाँ छ भन्दाखेरि, पत्रुसको यो 2:9 पनि पढौँ, त्यसपछि, तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, विश्वासीहरूलाई उनले राजकीय पुजारीगिरी, चुनिएका वंश, पवित्र जाति, परमेश्वरको निजी प्रजा हौ, उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उद्योगको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरू घोषणा गर्न सक। प्रियहरू, हो तपाईँ र मेरो जीवनमा परमेश्वरको बोलावट यस्तो छ। अनि यहाँनिर तपाईँलाई लेबीमा यो परमेश्वरको वचन, परमेश्वरले बोल्नु भएको वचन, जो पत्रुसले यहाँ दोहोऱ्याउँदैछन्, त्यसलाई हामी पढौँ। 19:2मा के छ, सबै इजरायली समुदायलाई भन, तिमीहरू पवित्र हो किनभने म परम प्रभु तिमीहरूका परमेश्वर पवित्र छु। अनि अर्को 11:44मा के छ, म परम प्रभु तिमीहरूको परमेश्वर हुँ, तिमीहरू आफूलाई अर्पण गरेर पवित्र हो किनकि म पवित्र छु। अनि भुइँमा घस्रने कुनै किसिमको जीवातबाट तिमीहरू अपवित्र नहो। अब अहिले हाम्रो विश्वासीहरूको लागि के हुन्छ, धेरै कुराहरू हुन्छ जो अपवित्र बनाउने सोच हुन्छ, होइन? कुनै पनि पाप बोलेको, विचार गरेको, विभिन्न जति पनि आँख, हाम्रो कामबाट, हाम्रो बोलीबाट, विचारबाट, होइन, एटिच्युडबाट, मोटिभबाट भन्छन्, भनेको चाहिँ कुनै अवधारणाबाट पनि हामीले पाँच किसिमले पाप गर्न सक्छौँ। तब ती पापहरू हुन्छन्, हामी पवित्र रहन सक्दैनौँ। तर परमेश्वरको लागि केवल अलग हुने भने चाहिँ उहाँको इच्छा विरुद्ध नजाने, तब मात्र हामी पवित्र हुन सक्छौँ। त्यस कारणले तपाईँलाई मैले यो पढ्दै गर्दाखेरि हरेक मानिससित मिलापमा रहने कुरा पहिलो छ, अनि पवित्र हुने कुरा अर्को छ, त्यसको लागि प्रयत्न गर, अनि पवित्रता बिना चाहिँ प्रभुलाई देख्न सकिँदैन। त्यस कारणले मैले अहिले भन्नु खोजेको कुरा के हो, परमेश्वरले जुन चाहिँ कुरा हामीलाई प्रेमको बारेमा, एकताको बारेमा जुन कुरा भनेको छ, आजको विषय विशेष गरिकन एकता हो। मण्डली भनेको चाहिँ एक हुने कुरा हो, होइन? अनि त्यसरी चाहिँ तपाईँलाई मैले एउटा खण्ड पढेको थिएँ यहाँनिर, उद्देश्य, होइन, सुरुमा तपाईँलाई मैले भनेको थिएँ, कहाँ पुग्यो, यो पोइन्ट, वास्तवमा हरेक विश्वासी अथवा मण्डलीको निम्ति परमेश्वरको उद्देश्य यो हो, परमेश्वरको पवित्रतालाई प्रतिबिम्ब गर्ने, परमेश्वरको महिमा प्रकट गर्ने, परमेश्वरको येशूको सत्यताको गवाही हुने, हरेक विश्वासीको जीवनमा दैनिक रूपमा यो कुरा हुनुपर्छ। अनि यो सबै कुरा तपाईँ र ममा परमेश्वरीय प्रेम जब हुन्छ तब मात्र सम्भव छ। परमेश्वरीय प्रेम बिना चाहिँ सम्भव छैन। त्यस कारणले यहाँ मैले एउटा कुरा लेखेको थिएँ, व्यक्तिगत स्वार्थ स्वार्थ लोभ असमानता अन्यायले व्याप्त यो संसारमा विश्वासीहरू परमेश्वरप्रतिको तिनीहरूको निस्वार्थ प्रेम, जुन कुरो हामीले अघि पढ्यौँ, र अरू मानिसहरूप्रति बलिदानपूर्ण प्रेमको निम्ति अलग हुनुपर्छ। त्यो चाहिँ पवित्र हुने कुरा त्यो हो। अनि यस किसिमको पवित्र जीवन जिएर मात्र यो अन्धकारमय र पतन भइरहेको संसारमा नुन र प्रकाश ल्याउन सम्भव छ। जन मकार्थरले भनेको कोट तपाईँलाई मैले पढ्दैछु। त्यस कारणले परमेश्वरप्रति प्रेम, मानिसहरूप्रति प्रेम, त्यो पवित्र जीवन जिउने कुरा हो। जब तपाईँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुहुन्छ नि, सबै नियम पालन गर्नुहुन्छ, पवित्र जीवन जिउनुहुन्छ। किनभने कुनै पनि कुरा छिमेकीको विरुद्धमा, परमेश्वरको विरुद्धमा गर्ने बित्तिकै पवित्रता हराउँछ नि। जब त्यो कुरा पुरा गर्नुहुन्छ, सबै यो दुईवटा नियममा सबै नियम पुरा हुन्छ भन्ने छ नि त बाइबलमा, होइन? त्यो कुरा हामीले मर्कुस 12 अध्यायमा नै अलि तलसम्म हेऱ्यौँ भनेदेखि त्यो कुरा हामी जान्दछौँ। त्यस कारणले आज तपाईँलाई म यही प्रार्थना गर्न चाहन्छु, जतिजना आज यहाँ सुन्नु भएको छ, मण्डलीमा हुनुहुन्छ, तपाईँले अनुभव गर्नुहोस् परमेश्वरको भरपुरी, उहाँको प्रेम, अनि उहाँको निम्ति जिउने उद्देश्य। त्यसको लागि त मानिसहरू उत्साहित भएर उम्लिन्छन् परमेश्वरको प्रेममा। प्रियहरू, के तपाईँमा त्यो उम्लिरहेको कुरा छ? कहिल्यै त्यो कुरो रहँदैन। त्यही कारणले तपाईँले विभिन्न किसिमले कसरी हुन्छ परमेश्वरको निम्ति मानिसहरूको जीवनमा परिवर्तन ल्याउन कोसिस गर्नुहुन्छ। बाधाहरू आइराख्छन्, अनि कतिचोटि तपाईँलाई म भन्छु, बाहिरको मान्छे भन्दा भित्रको मान्छे, क्रिस्चियनले, परिवारले बढी बाधा गर्दो रहेछ। त्यसले पनि ख्रिस्टको साक्षीलाई बिगारिराखेको छ। तर तपाईँ र मैले निरन्तर परमेश्वरमा भरोसा गऱ्यो भने त्यो पनि बिस्तारो परमेश्वरले सफा गर्नुहुन्छ। मैले तपाईँले केही गर्नु पर्दैन, हामीले पवित्र जीवन जिउनुपर्छ। प्रियहरू हो, यो परमेश्वरको वचन हो। त्यसैले हामीले अस्ति हेर्दै गरेको ख्रिस्टको दोस्रो आगमनको कुराहरू, त्यसलाई पुरा गर्ने, त्यसको लागि तयार हुने माध्यम भनेको चाहिँ आज परमेश्वरमा उहाँको बोलावट अनुसारको जीवन जिउने कुरा, जुन आज तपाईँलाई मैले वर्णन गर्न कोसिस गरेँ। अर्को हप्तामा अर्कोचोटि म आउँदाखेरि सायद अर्को कुनै विषय प्रभुलाई देखाउनुहुन्छ, त्यही किसिमले म बोल्न चाहन्छु।